नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। राजनीतिक दलहरूलाई लोकतन्त्रको खम्बाका रूपमा लिइन्छ। कार्यपालिका र व्यवस्थापिकामा मूल रूपमा जननिर्वाचित दलीय प्रतिनिधि सहभागी हुने भएकाले राजनीतिक दलहरूभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई महत्वपूर्ण मानिन्छ। नेपालको संविधानको भाग 29 राजनीतिक दल सम्बन्धी व्यवस्था रहेको छ। राजनीतिक दल सम्बन्धी व्यवस्थामा निर्वाचन आयोगमा दलको रूपमा दर्ता भएका राजनीतिक दलले हरेक 5 वर्षमा पार्टीको संघ प्रदेश र स्थानीय तहको प्रत्येक पदाधिकारीका निर्वाचन गराउनुपर्ने व्यवस्था समेत रहेको छ। निश्चित समयावधिमा निर्वाचन, राजनीतिक दलभित्र विभिन्न खाले बहस, फरक विचारको सम्मान, आन्तरिक नीतिहरूबारे छलफल, सबैलाई समान अवसर, निर्णय प्रक्रियामा सामूहिकता जस्ता विषय दलहरूको आन्तरिक लोकतन्त्रका मूल विषयका रूपमा रहेका हुन्छन्। तर नेपालको हकमा कुरा गर्नुपर्दा दलहरूभित्र सामूहिक निर्णय भन्दा व्यक्तिवादी सोच हावी, हरेक जसो दलमा सीमित व्यक्ति मात्र हावी हुने, फरक विचारलाई पाखा लगाउने, गुटगत चरित्र जस्ता समस्या रहेको पनि चर्चा हुने गरेको छ। यति मात्र नभई एकै व्यक्तिले मात्र पार्टीबाट पटक पटक अवसर पाउने, नेतृत्वमा दोहोरी रहने, आजीवन सक्रिय राजनीति त्याग नगर्ने जस्ता परिपाटी र समस्याहरू पनि रहेका छन्। आजको अन्तरसंवादमा हामी राजनीतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा केन्द्रित भएर विश्लेषक एवं सुशासनविद भीमदेव भट्टसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। अहिले राजनीतिक दलहरू महाधिवेशन केन्द्रित भएका छन्। खास गरी नेपाली कांग्रेसले पनि महाधिवेशनको टुंगो लगाएको छ, नेकपा एमालेको पनि महाधिवेशन नजिकिएको छ। त्यसै गरी तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका 10-12 राजनीतिक दल र समूह मिलेको नेपाली कम्युनिष्ट पार्टीको पनि महाधिवेशनको चर्चा चलिरहँदाखेरि नेपालमा राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासलाई यहाँले कसरी हेर्नु भएको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अब यो कस्तो देखिन्छ भन्नु होला भन्दाखेरि, राजनीतिक एउटा विचारले चल्ने संस्था हो, तर अब हाम्रो यहाँ त्यस्तो नभएर चाहिँ नि यो व्यक्तिवादी, अहिले तपाईँले भन्नुभएको जस्तै व्यक्तिवादी कुराहरू गर्ने, समय अधिकार आफू मात्रै निहित गर्ने त्यस्तो, अनि अब जो चाहिँ अलि विरोधमा प्रतिपक्षमा बस्छ त्यसलाई चाहिँ निमन्त्रण पार्ने, र एउटा पार्टीले अर्को पार्टीलाई वक्र नजरले हेर्ने, सकेसम्म उनीहरूको विचारहरूलाई चाहिँ अगाडि बढाउन नदिने, त्यस्तो चाहिँ धारणा रहँदै आएको हामीहरू देख्छौँ। यसले गर्दाखेरि टुटफुटको राजनीति धेरै भयो कि, एउटा राष्ट्र बनाउनको लागि सबै एकजुट भन्न हुनुपर्छ, हुनुपर्ने हो। समाज अथवा राजनीतिक पार्टीहरू, प्रशासन सबै मिलेर मात्रै राष्ट्र बन्न सक्छ, तर त्यस्तो अहिले हाम्रो वातावरण भएन। आफ्नो आफ्नो ढर्राले राजनीति आफ्नो ढर्रामा अगाडि बढ्यो, प्रशासन आफ्नो ढर्रामा अगाडि बढ्यो, यसले गर्दाखेरि चाहिँ धेरै विसङ्गति विकृतिहरू समाजमा देखा परे। त्यसैको परिणाम यो अहिलेको पछाडि पछिल्लो यो जेएनजी आन्दोलन पनि हो जस्तो मलाई लाग्छ।
राजनीतिक दलहरूलाई लोकतन्त्रको खम्बाका रूपमा हेरिन्छ र ती दलहरूले आन्तरिक रूपमा गरेको लोकतन्त्रलाई सुशासनको पर्यायका रूपमा हेरिन्छ, किनभने सरकारको सञ्चालन गर्ने, सत्ताको सञ्चालन गर्ने भनौं शासनकर्ता नै राजनीतिक दलका प्रतिनिधिहरू हुने हुँदा, त्यसै गरी व्यवस्थापिका संसदमा पनि तीनै राजनीतिक दलबाट निर्वाचनमा भाग लिएका व्यक्तिहरू पुग्ने हुँदाखेरि राजनीतिक दलभित्र लोकतान्त्रिक अभ्यास भयो भने सुशासन मा त्यसले कस्तो परिवर्तन ल्याउँछ अथवा सुशासनको संस्कारलाई कसरी त्यसले बढावा दिन सक्छ? हामी कहाँ राजनीतिक दलभित्रको लोकतान्त्रिक अभ्यास र त्यसले सरकार त्यसै गरी व्यवस्थापिकाको सञ्चालनमा पारेको भूमिकालाई यहाँले कसरी हेर्नुहुन्छ सुशासनको दृष्टिकोणबाट पनि?
अब सुशासनको दृष्टिकोणबाट हेर्दाखेरि यो मैले अहिले मात्रै भनेको होइन, धेरै पहिलेदेखि मेरो एउटा धारणा के रह्यो भन्नु होला भन्दाखेरि, हामीले सम्पूर्ण राजनीतिहरू जति चिरामा विभाजित भए, प्रशासनलाई पनि त्यही माथिको विभिन्न चिरामा विभाजित गर्दै काम, आस्थाका आधारमा सिस्टर अर्गनाइजेसन्सहरू, अलि ट्रेड युनियनकै कुरा गरौँ होइन, हाम्रो मेजर 5-6-7 पार्टीहरूले आफ्नो आफ्नो ट्रेड युनियनहरू बनायो, त्यसरी विभाजित भयो। विभाजित भएपछिलाई के भन्नुभयो, के अवस्था सिर्जना भयो भने यो मेरो तेरो मेरो भन्ने अवस्था सिर्जना भयो। एउटाले अर्कोलाई अलि टाढाको दृष्टिले हेर्ने, सहयोग नगर्ने, अनि त्यो आफू सत्तामा हुँदाखेरि आफ्नो आफ्ना आस्था भएका मान्छेहरूलाई चाहिँ माथि पुर्याउने, पदोन्नति गर्ने, यस्तो यस्तो भएको हुनाले पनि हाम्रो सम्पूर्ण प्रशासन विभाजित हुनु पुग्यो, आस्थाका आधारमा विभाजित हुनु पुग्यो। त्यसले गर्दाखेरि पनि चाहिँ नि अब पार्टीको हितको लागि प्रशासनले काम गर्न लाग्यो, उनीहरूले जनताको हितको लागि काम गर्नुपर्ने हो, तर त्यस्तो नभएर प्रशासनमुखी भयो, के अरे राजनीतिमुखी भयो प्रशासन पनि। जुन जो सत्तामा छ उसले आफ्ना मान्छेहरूलाई अगाडि बढाउने, अनि प्रशासनले पनि राजनीतिको उत्थानको लागि, प्रमोसनको लागि उनीहरूले धेरै काम गर्ने, उनीहरूको आस्थाहरू उतातिर त्यहाँ बढी चाहिँ केन्द्रित हुनु पुग्यो। त्यसले गर्दाखेरि आम जनताहरू निराश भए, जनता अनि प्रशासनले सुशासन दिन सकेन। सुशासन किन दिन सकेन भने त्यो एक पक्षीय भयो। त्यसले गर्दाखेरि जनतामा जस्तो किसिमले जाने सेवा प्रभाव हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन, अनि त्यो मानिस जनतामा निराश हुँदै गए मानिसहरू, यो प्रशासनले हाम्रो प्रशासन हाम्रो लागि होइन भनेर। अब हेर्नुहोस् यो हाम्रो जाने यो अहिले जुन हाम्रो अहिले प्रशासनिक अवस्था छ त्यसले त हाम्रो जाने जनताको जाने घर दैलोमा हाम्रो सेवा पुर्याउने भन्ने हाम्रो धारणा त्यो हो, तर अब त्यो अनुरूप हुन सकेन। जनताले सेवा प्राप्त नगरेपछिलाई अनि सुशासनको कुरा पनि भएन, त्यस्तो चाहिँ देखिन्छ। सुशासन कमजोर हुँदै गयो, त्यसले गर्दाखेरि हाम्रो यो हाम्रो भित्रका नागरिकहरूमा मात्र होइन कि अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि नेपालको छविहरू अलिकता जाने कमजोर हुँदै गयो, धमिलो हुँदै गयो भन्ने जस्तो मलाई लाग्छ।
यहाँ सुशासनको पनि विज्ञ व्यक्तित्व हुनुहुन्छ, अहिले एउटा प्रश्न अहम रूपमा अथवा मुख्य रूपमा नेपालमा उठिरहेको छ, त्यो भनेको भ्रष्टाचार नियन्त्रण र सुशासन कायमको विषय। अब विगतमा राजनीतिक दलहरूले यसलाई एजेण्डाकै रूपबाट अगाडि बढाए पनि जनताले विश्वस्त हुने गरी भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने कुराहरू पनि रह्यो, सुशासन कायम हुन सकेन भन्ने कुरा पनि रह्यो। सुशासन भनेको संस्कार हो कि परिपाटी हो कि कानूनद्वारा निर्देशित कुरा हो कि के हो, अहिले पनि अहिलेकै सरकारका बारेमा पनि प्रश्न उठिरहेका छन्, जस्तो विगतमा पनि सुशासनको विषयमा प्रश्न उठिरहेका थिए। अब खास गरी कुनै पनि काम पारदर्शी ढंगले जनतालाई नलुकाइकन गर्नुपर्छ भन्ने प्रश्नहरू विषयहरू चर्चामा आउने गरेका छन्, जस्तो मन्त्री हुने बित्तिकै सम्पत्ति सार्वजनिकका कुराहरू, त्यसै गरी विभिन्न सार्वजनिक खरिदहरूलाई पारदर्शी बनाउने र नियम कानून संगत बनाउने विषयहरू हिजोदेखि आजसम्म चलिरहेका छन्। भनिसकेपछि सुशासन हामीले संस्कारमा अवलम्बन गर्न नसकेको हो कि, अथवा सुशासनको मान्यतालाई आत्मसात गर्न नसकेको हो कि, अथवा सुशासन आफैमा जटिल विषय हो कि के हो, जुन हरेक सरकारले प्रश्न बिहोरिरहनु पर्ने अथवा जनतामा त्यो किसिमको सुशासन भएन भन्ने असन्तुष्टि पनि सधैँ नै रहिरहेको स्थिति पनि छ। भनिसकेपछि हाम्रो नेपालमा सुशासन संस्कारको रूपमा विकास हुन नसकेको हो कि, राजनीतिक सोच नै त्यस किसिमबाट प्रभावित छ जसले सुशासन कायम गराउन असहयोग गरिरहेको छ।
तपाईँले भन्नुभएको जस्तै यो संस्कारको पनि कुरा हो। हेर्नुहोस्, प्रशासन भनेको कानून सम्मत हिँड्नुपर्ने संस्था हो क्या नि, त्यो हामीले जब चाहिँ हामीले एक्जिक्युटिभ, लेजिस्लेटिभ, जुडिसियरी जुन एउटा तिनवटा अङ्ग बनायो, त्यसले चाहिँ के हुन्छ भन्दाखेरि एक्जिक्युटिभले एक्जिक्युट गर्ने होइन, कार्यान्वयन गर्ने, लेजिस्लेटिभले चाहिँ झन् ल बनाउने, अनि कानुनले झन् कानुनको काम गर्ने भन्ने कुरा त्यसरी झन् आएको हो नि। त्यो त्यसमा पहिला कानुन निर्माण गरिसकेपछि त्यसको पालना हुनुपर्छ, त्यो कारण तर त्यो यथासम्मत भएन के, व्यक्ति विशेष फरक व्यक्ति फरक ढङ्गले चाहिँ कानुनको प्रयोग भएको चाहिँ हामीहरू धेरै देख्छौँ। अब यो त्यसपछि अब यो कसले चाहिँ के गर्यो, कति कति के गर्यो, अब अहिले पनि भन्नुहोस् न हगि, त्यो चाहिँ अस्ति यो जेएनजीको आन्दोलनमा त्यत्रो चाहिँ बङ्गालमा पैसा राखेका छ भनेर ठुल्ठुला नेताहरूको नामहरू आए, अब खै उनीहरूलाई अहिलेसम्म केही कारवाही पनि भएको छैन, केही पनि जनताले त्यसको लागि अलिक फ्रस्ट्रेसन छ के, ए जे गरे पनि हुँदो रहेछ यहाँ त यसरी भन्ने कुरो एउटा नेगेटिभ मेसेजहरू अहिले गइरहेको छ के। यस्ता एक्सनमा त तुरन्त एक्सन हुनुपर्ने हो, केही चाहिँ यो चाहिँ भ्रष्टाचारीहरूलाई दण्डित गर्नुपर्न पर्ने हो, तर त्यस्तो केही पनि भएको देखिएन के। ठुल्ठुला कुराहरूमा मेजर केसेसहरूमा अहिले पनि चाहिँ सरकारले चाहिँ त्यसमा एक्सनमा जान सकेको देखिएको छैन, आँटै गर्न सकेको छैन। कहिलेकाहीँ चाहिँ भन्छौँ हामी अब यो यसरी उनीहरूमाथि विरोध चाहिँ कारवाही गर्यो भने भोलिको चुनाव हुँदैन कि भन्ने पनि डर छ वर्तमान सरकारलाई पनि भन्छौँ हामीहरू, त्यो पनि होला। तर त्यस्तो हो भन्दैमा चाहिँ यो कल्पेटहरूलाई दोषीहरूलाई छोड्दै जाने हो भने त यसको त सीमा हुँदैन, अनि उनीहरू दोषी झन् जाने भोलि जाने त्यो क्राइम गर्नलाई उद्यत हुन्छन्। यसरी हेर्नुपर्ने हो। तसर्थ यो सर्वप्रथम यो कानुन हामीले सुशासन भन्ने बित्तिकै चाहिँ यो कानुनसित रिलेटेड छ, यो जनतासित रिलेटेड छ, जनतालाई छिटो छरितो र चाहिँ बिना कुनै झन्झट कसरी सेवा दिने भन्ने कुराहरू चाहिँ यो अन्तर मन्त्रालयहरू अन्तर संस्थाहरूमा त्यो एउटा समन्वय हुनुपर्ने हो। होइन यो प्रदेश यो सङ्घले चाहिँ प्रदेशलाई नटेर्ने, प्रदेशले चाहिँ स्थानीय तहलाई नटेर्ने, अनि यस्तो यस्तो भएर आफू आफू खुसी चाहिने काम गर्ने अलिकता चाहिँ यो यो हाम्रो चाहिँ यो सङ्घीय शासनमा अलि उनीहरूलाई अलिकति बत्त लिबर्टी हामीले अलिकति दिन खोज्यौँ, तर उनीहरू आफू चाहिँ मात्रै इन्डिपेन्डेन्ट भएर काम गर्ने, आफू खुसी र जनताको लागि खासै चाहिने जाने केही सेवा पुर्याउने त्यस्तो बारेमा उनीहरूले केही ध्यानै दिएनन्। त्यसले गर्दाखेरि के भयो भने यो जनतामा निराश भइरहेछ के, त्यो मात्रै होइन जनता यता पनि निराश छन् भन्दाखेरि हाम्रो चाहिँ सेवा दिने यो चाहिँ जुन एजेन्सी छ प्रशासन, त्यो प्रशासनको पनि एउटा मानिस त्यहाँ काम गर्ने मान्छेहरूको चाहिँ एउटा मोरल डाउन भएको छ कि, ए या त केही पनि हुँदो रहेछ, आफ्नो मान्छे भयो भने हामीहरू माथि जाँदो रहेछौँ, आफ्नो मान्छे रहेन भने हामीहरू पछाडि पर्दो रहेछौँ, सही ठाउँमा हाम्रो चाहिँ ट्रान्सफरहरू यसरी हुँदो रहेछ भन्ने उनीहरूलाई एउटा किसिमको फ्रस्ट्रेसन भयो। त्यस कारण अहिले त मैले समूहसम्म हेर्नुभएको छ भने के प्रहरीमा के चाहिने प्रशासनमा के अरूमा के होइन ब्रिलियन्ट ब्रिलियन्ट मान्छेहरू राम्रो राम्रो अलि जाने अलिकता समाजमा स्थापित भएका मान्छेहरू युनिभर्सिटीबाट राम्रो डिग्री पाएका मान्छेहरू अहिले जाने यसमा हाम्रो छिर्न सकिरहेका छैनन्, अहिले उनीहरू उद्यत भइरहेको छैनन् प्रशासन पनि आउन। अहिले हेर्नुहोस् त अहिले विगत 8-10 वर्षको लोकसेवाको ट्रेन्ड देख्नुभयो भन्दाखेरि अहिले राम्रो राम्रो मान्छेहरू जाने जम्मै बाहिर जाने अनि जाने जम्मै अब त्यस्तै लेफ्ट ओभर काम जाने नपाएका अथवा बाहिर जान नसक्ने मान्छेहरूले उनीहरूले दुईचोटि तिनचोटि चारचोटि पाँचचोटिमा प्रयत्न गरेर अनि लोकसेवा पास गरेर अनि भित्र गएको हामी जस्तो देख्छौँ। यो ट्रेन्डले गर्दाखेरि के हुन्छ भने हामीले स्मुथ एउटा सरलै ढङ्गले जस्तो किसिमले प्रशासनको सेवा प्रदाय गर्नुपर्ने हो त्यो चाहिँ हामीले गर्न सकिरहेका छैनौँ र आम नागरिकमा एउटा चाहिँ नैराश्यता छ, फ्रस्ट्रेसनको कारणै त्यही हो। अब अहिले यस्तो हुँदाखेरि पनि भोलि चाहिँ अब हिजो जन्मिएको आन्दोलन भयो भोलि के न हुन्थ्यो भन्ने मान्छेहरूले तुरन्तै के सम्झाएको थिए, तर अब अहिले 2-2.5 महिना 3 महिना हुन लागिसक्यो मान्छेहरूमा केही परिवर्तन छैन। अब अहिले त झन् उनीहरूलाई एक्सक्युज के हो भनेदेखि जेएनजीले जम्मै जलाइदियो, यो छ यो पनि छैन, सर्भिस पनि छैन, कहिले नेट छैन भन्छन्, कहिले केही छैन भन्छन्, जनतालाई झलाउने र दुःख दिने काम मात्रै भइरहेछ। छिटो छरितो सेवा भन्ने कुरो हामीले अपवादमा केही अफिसमा बाहेक यो चाहिँ विगतको भन्दा अहिले केही परिपाटीमा परिवर्तन भएको हामीले देख्दैनौँ। त्यसले गर्दाखेरि एक किसिमको नैराश्यता छ आम नागरिकमा, यो नैराश्यताले अर्को किसिमको विध्वंस नजन नआओस् यो हामीले कामना गर्नुपर्ने छ। त्यसर्थ वर्तमान सरकारले हो उसको मुख्य दायित्व चाहिँ चुनाव गर्ने हो त्यो छँदैछ, तर प्रशासनलाई ओभरलुक गरेर दैनिकी प्रशासनमा चाहिँ व्यवस्था गरेर पनि ऊ अगाडि बढ्न सक्दैन। उसको दायित्व यो पनि हो प्रशासनलाई सही ट्र्याकमा कसरी हिँडाउने त्यो पनि गर्नुपर्छ, उसले जनताको सेवाहरू कसरी प्रदान गर्ने भन्ने बारेमा पनि उसले ध्यान दिनुपर्छ, र अनि आफ्नो काम चुनाव गराउने त्यो त सधैँ छ, उसले आफ्नो काम गरोस् त्योमा पनि हामीले हेर्नुपर्छ। अहिले यो यसो 84 गर्नुपर्ने चुनाव अहिले अहिले हामीले गरेर हेर्नुहोस् त अहिले खरबौँ रुपियाँको अहिले हाम्रो नोक्सान भयो। हुन त त्यो अरू यो जनजन आन्दोलनले पनि त्यस्तो त्यो समस्याहरूले सृजना गरेको हो, तर एउटा चुनाव गर्ने यो गर्ने अर्को सरकार ल्याउने त्यति मात्रैले हुँदैन। मुख्य कुरा हाम्रो सिस्टम पद्धतिलाई हामीले सही ढङ्गमा अगाडि बढाउन सक्नुपर्छ, त्यो गर्न सक्यो भने हामीले सेवा राम्रो गर्न सक्छौँ अनि सुशासन प्रदान गर्न सक्छौँ, देशमा उन्नति परिवर्तन गर्न सक्छौँ। अब होइन यो खालि परिवर्तन गर्ने एकपछि एउटा सरकार आयो अर्को आयो ऊ पनि उस्तै ऊ पनि उस्तै त्यस्तो भयो भने मान्छेमा नैराश्यता बढ्दै जान्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले राजनीतिक दलहरू भित्रको आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा केन्द्रित भएर विश्लेषक एवं सुशासनविद भीमदेव भट्टसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। म थोरै राजनीतिक दलहरू भित्रको आन्तरिक लोकतन्त्रको विषयमा पनि केन्द्रित हुन चाहे। अब ठूला राजनीतिक दलहरूभित्र सामूहिक निर्णय भन्दा शीर्षकै व्यक्तिबाट निर्णय हुने परिपाटी अब विगत 10 वर्षदेखि बढ़ी नै हावी भएको हो कि भन्ने जनगुनासो पनि छ, टिप्पणी पनि छ। सामूहिकता भन्दा व्यक्तिमा जोड़ दिने अहिलेको परिपाटीलाई कसरी हेर्न सकिन्छ? अब हामीले अब पालिकामा पनि नेतृत्व, त्यसै गरी अब प्रदेशमा पनि नेतृत्व, संघसम्म नेतृत्व रहेको छ, त्यहाँ राजनीतिक व्यक्तिहरू पनि हुन्छन्, केही स्वतन्त्र व्यक्तिहरू पनि रहेका छन्, कतिपय ठाउँमा असल अभ्यास पनि भएका छन्, ती कार्यहरूको चर्चा देखिएको छैन। केवल केही व्यक्तिलाई मात्र केन्द्रित गर्ने र निर्णय प्रक्रियामा पनि राजनीतिक दलको शीर्ष नेतृत्व मात्र सहभागी हुने, सामूहिकतामा निर्णय नहुने जुन एउटा दलभित्रको संस्कार, फेरि सरकार र संसदमा पनि त्यही नै भयो। दलमा जस्तो संस्कार छ त्यसैको प्रतिविम्ब सरकार सञ्चालन र संसद व्यवस्थापिकामा पनि देखियो भन्ने कुराहरू पनि रहेका छन्। यहाँले यो विषयलाई कसरी हेर्नुहुन्छ?
अनि यो कुरा सही कुरा हो हेर्नुहोस्, किन भन्नु होला भन्दाखेरि यो पहिला हामीले 72 सालमा संविधान निर्माण गर्दाखेरि नै हाम्रा कमी त्रुटिहरू प्रशस्त देखिए कि नि, अब त्यसरी हेर्नुपर्छ। यो जाने संरचनाहरू हाम्रो कस्तो हुनुपर्नेहरू, यो ठिक थियो कि थिएन, अब अहिले हेर्नुहोस् त राज्य यो जाने प्रदेश सरकारहरू कसरी सञ्चालन भइरहेछन् भन्ने कुराहरू एउटा एकदम हास्यप्रद भइसक्यो के यो प्रदेश किन र कसका लागि भन्ने प्रश्नहरू जति पनि गरिराखेका छ। अब अहिले मधेसमा भन्नुहोस् न, अब सर्वोच्चले हिजो मात्रै नोटिस जारी गर्यो 24 घन्टाभित्र विश्वासको मत ल्याऊ भनेर, सर्वोच्चले अस्ति भन्यो जाने भोलि 5 बजेसम्म प्रधानमन्त्री नियुक्त गर भनेर भन्यो, सर्वोच्चको काम त्यो होइन, होइन हामीले यसरी हेर्छौँ कि। त्यस कारण यहाँ त के भयो भन्नु होला भने, एउटा मान्छे आफू सत्तामा पुगेपछि त्यो सत्ता छोड्नै नचाहने, जस्तै अब राजनीतिमा पनि त्यस्तै भयो, अलि पुराना मान्छेहरूले उनीहरूले नयाँ नेतृत्व जनरेट, यो त इभोल्युसन भनेको त चाहिँ त विस्तार अगाडि क्रमिक रूपले अगाडि बढ्दै जाने हो, सेकेन्ड टायर थर्ड टायरका नेताहरू पनि तयार गर्नुपर्ने हो राजनीतिज्ञहरूले, तर त्यस्तो देखिएन। एउटा मान्छे सत्तामा पुग्यो, उनै चाहिँ नै आर्यघाट नगएसम्ममा उसैले सत्ता गर्नुपर्छ भन्ने एउटा मान्यता स्थापित गरे उनीहरूले, त्यसले गर्दाखेरि पनि एउटा फ्रस्ट्रेसन आएको हो कि मान्छेहरूमा, विरोध गर्ने यो कामै हो। अहिले नेपाली काङ्ग्रेसले मात्रै मैले यो छोड्छु भने भनेको छ, अब हाम्रो माओवादीमा त्यही ताल छ, होइन एमालेमा त्यही ताल छ, अब उनीहरू आफ्नो जाने सत्ता छोड्नै चाहँदैन। अब जुन नयाँ आएका पार्टीहरू उनीहरूको पनि चाहिँ उनीहरूको पृष्ठभूमिमा नै छैन के, अलिकति लामो समय काम गरेको, जनतामा भिजेको, जनतालाई सेवा पुर्याएको तलबाट हुनु चाहिँ, हिजोको चाहिने चाहिने हामीले पुरानो कुरा गर्ने मुखियाहरू, जमिनदारहरू, पटवारीहरू, उनीहरूको त तल गएर भिजेर अनि बल्ल माथि आउँथ्यो क्या, त्यसरी अनि उनीहरूले चाहिने सत्तामा आउँथे अथवा अधिकार लिएर अगाडि बढ्थे, उनीहरूलाई पनि सरकारले ट्रस्ट गर्थ्यो। अब अहिले त यो जनतामा कोही भिजेकै छैन, केही कुरो उनीहरूले सेवा पुर्याएकै छैनन् भनेको, सानो सानो कुराहरूको घर दैलोको इन्डिभिजुअलको कुराहरूकोलाई लिएर त्यसरी सेवाबाट जानुपर्ने हो, त्यस्तो काम चाहिँ त अहिले हाम्रो चाहिँ राजनीतिक पार्टीहरूले गरेकै छैनन्। उही खालि माथि जाने, सत्तामा जाने अनि कोसित को मिल्ने, अब अहिले भन्नुहोस् न राजनीति चाहिने त्यत्रो चाहिँ 120 दल छ नि भन्दाखेरि, मान्नुहोस् या नमान्नुहोस् यो परिणामले हाम्रो अहिलेको विद्यमान अवस्थाभन्दा झन गई गुजेको अवस्था हामी सृजना गर्दैछौँ राजनीतिक फ्रन्टमा। किन भन्नु होला भन्दाखेरि, एउटा त पुराना पार्टीहरू एज इट इजै छन्, भित्रभित्र कलह गरिरहेका छन्, त्यसमा पनि फ्रस्ट्रेसनहरू प्रशस्त छ र फ्रेगमेन्टेसन देखिन्छ भोलि, त्यसमा देखि यो छ। अनि अर्को कुरो के छ भन्नु होला भन्दाखेरि, अब यो धेरै भएपछिलाई त्यो अब केही न केही 2-4 जना मान्छे त हरेक पार्टीबाट आउन सक्छन्, त्यस्तो भएपछिलाई त्यो झन् जाने त्यो एउटा जाने मिश्रित हुन्छ, अनि यो लेनदेन किन्ने आफ्नो आस्थामा यो बान्ने, यो पार्टीले उसलाई तान्ने, यो अहिले जाने नेपाल कम्युनिस्ट पार्टीले गरे जस्तै 1500 मान्छेहरूलाई लिएर आएर त्यो फौज देखाइरहेका छ, भिड देखाइरहेका छ। वाट दे डिड यस्टरडे, उनीहरूले जनताको लागि के गरे हिजो भन्ने कुरो कसैले उनीहरूलाई मतलब छैन, माला लगाएका छन्, खादा लगाएका छन्, हिँडेका छन्, त्यत्रो फौज लिएर त्यत्रो, यो राष्ट्रको कष्ट हो नि, यो सबै कष्ट कसरी उठिरहेको छ हेर्नुहोस् त। यो अहिले राजनीतिक पार्टीहरू कसरी चलिरहेका छन्, उनीहरूले राजनीतिक पार्टीहरूलाई पाल्ने भनेकै चाहिँ शिक्षण संस्थाहरू र चाहिँ यो चाहिँ स्वास्थ्य संस्थाहरू, मेडिकल कलेजहरू, प्लस टू कलेजहरूले यिनीहरूलाई पालिराखेका छ, त्यहाँ गएर उनीहरू धम्काएर पैसा लिइराखेका छन्। यसरी राजनीति गर्ने होइन, राजनीति त्यसरी चल्दैन, राजनीति सेवाबाट चल्छ, तलभन्दा तल जानुपर्ने हो। तर यो चाहिँ विकृतिहरू प्रशस्त देखियो कि, झन् माझिँदै जानु, राम्रो हुनु अगाडि अलि अगाडिका दिनमा झन् राम्रो चाहिँ अवस्था सिर्जना हुनुपर्नेमा झन्झन यो विकृति हुँदै गइरहेछ। र मलाई त अलि एउटा के डर लागिराखेको छ भन्नु होला भने, भोलि हाम्रो यदि हाम्रो चाहिँ यदि अहिले यो चाहिँ मध्य अवधिको मध्य मिड टर्मको चाहिँ चुनाव भइहाले पनि, त्यसको परिणाम त्यसले त्यति राम्रो शुभ परिणाम दिने अवस्था मैले देखेको छैन. किन भन्दाखेरि धेरै पार्टीहरू हुन्छन्, धेरै पार्टी हुने बित्तिकै चाहिँ नि अनि फेरि त्यहाँ चाहिँ नि लेनदेन र यो चाहिँ नि तानतुन गर्ने, उसलाई यता तान्ने उसलाई उता तान्ने काम त्यस्तै भइरहेको छ. अब अहिले त हेर्नुहोस् न पार्टीहरू कसरी मर्जर भइरहेछ, एक अर्कोमा गइरहेछ, अर्को अर्कोमा गइरहेछ, कोही नयाँ पार्टी खोल्ने भनिराखेको छ, कोही पुरानैलाई निरन्तरता दिने भनिराखेको छ, आदि इत्यादि. तसर्थ अब कति पार्टीले राष्ट्रिय पार्टी हुन्छन् त्यो पनि भन्न सक्ने अवस्था छैन. हेर्नुहोस् अलिकता त्यो स्ल्याब बढाउँ भन्दाखेरि पनि कोही तयार छैनन् त्यसको लागि पनि. फेरि किन भन्दाखेरि थोरैभन्दा थोरै भयो भने हामीहरू त्यहाँभित्र जाउँ अनि जाने रजाइँ गरौँ अनि बेनिफिट लिउँ भन्ने कुराहरूमा मात्रै छ. राजनीति एउटा जाने पेसा जस्तो भयो के, त्यो राजनीति पेसा होइन, राजनीति सेवा हो. यो कुरालाई चाहिँ हाम्रो जाने जाने राजनीतिज्ञहरूले कहिले पनि आत्मसात गरेनन्. राजनीतिलाई जबसम्म हामीले जाने एउटा सेवा भनेर भन्दैनौँ तबसम्म देशले काँचुली फर्न सक्दैन, देश अगाडि बढ्न सक्दैन, देश समृद्धिमा अगाडि बढ्न सक्दैन. त्यो कुरो यथार्थ कुरा हो. तसर्थ अब केही पनि नभएको होइन. हेर्नुहोस् त्यही होइन, अलिकति केही केही ट्र्याकमा आउन लागेको थियो. सम्भवतः अहिले हाम्रो विगतका सरकारहरूले अलिकति राम्ररी ध्यान पुर्याएर जनसेवी कामहरू गरेको भइदिया भए, अलिकता समन्वय पार्टी बिचमा एकता गरिदिएको भइदिया भए, होइन सङ्घ र चाहिने प्रदेशहरूको चाहिने समन्वय राम्रो कायम गरिदिएको भइदिया भए अहिले यो दुर्दशा आउने थिएन, यो कुनै हालतमा आउने थिएन. हुन त यसमा म एउटा कुरा म एग्री गर्छु, त्यो के भन्दाखेरि यो अहिले हाम्रो जेएनजी भाइहरूले मात्र यो आन्दोलन गरेर यत्रो चाहिँ यो चाहिने दुष्परिणाम आएको होइन. यसमा हाम्रो बाहिरी हस्तक्षेप पनि प्रशस्त छ, त्यो हामीलाई थाहा छ. सानो मुलुकमा अहिले ठुल्ठुला देशहरूको कुराहरू गर्नु, ठुला देशले सानो देशलाई कसरी चाहिने एउटा गिद्धले जाने जाने गरुडलाई जाने जाने छाप मारेको जस्तो गर्छ, त्यस्तो गरिराखेको छ. त्यो यो जाने स्वाभाविक हो, ठुलो माछाले सानो माछा खान्छ. तसर्थ सानो माछा पनि सतर्क हुनुपर्छ, उसले आफूलाई आफ्नो संरक्षण कसरी गर्छ गर्नुपर्छ भन्ने कुराहरू बुझ्नुपर्ने हो. त्यो बुझ्न सकेको जस्तो मलाई लागेन. त्यसर्थ अहिले पनि समय छ, भड्किसकेको छैन. हाम्रो चाहिँ पुराना राजनीतिज्ञहरूले जसले लामो समय काम गरे, 20, 30, 40 वर्ष, 50 वर्ष काम गरिसके, उनीहरूले आफ्नो नयाँ क्याडरलाई तयार पार्नुपर्छ. नयाँ युवाहरूमा जुन जोस जाँगर मतलब दोस्रो पिँढी तेस्रो पिँढी तयार गर्नुपर्छ. म रिटायर भएर त्यहाँ 65 वर्ष म रिटायर प्रोफेसर भएर गएर घर गएपछिलाई मेरो ठाउँमा को आउँछ भने त मैले ध्यान दिनु पऱ्यो नि. मैले नयाँ प्रोफेसर नयाँ रिडरहरू तयार पारिसक्नु भने जस्तै एउटा राजनीतिज्ञले भने न्यू जेनेरेसनको चाहिँ पिँढीलाई तयार पारेर ह्यान्ड ओभर गरेर जानुपर्ने हो. अनि उसले उसको जिम्मेवारी पनि हुन्छ. अब म माथि कहिले पनि पुग्दैन भन्ने लाग्यो भने त्यो मान्छेले के काम गर्छ त्यहाँ बसेर? उसलाई पनि फ्रस्ट्रेसन हुन्छ, उसले पनि सेवा राम्रो प्रदाय गर्न सक्दैन.
हामी बिस्तारै कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. जस्तो मैले अन्तमा मैले यहाँलाई के सोध्न चाहे भने अहिले राजनीतिमा विकल्पको कुरा पनि आइरहेको छ, नयाँ राजनीतिक शक्तिहरूको जन्म हुने क्रम पनि जारी रहेको छ. यसै बीचमा केही राजनीतिक दलहरू त अब स्थापित जस्तै पनि भइसकेका छन्. अहिले राजनीतिमा सिद्धान्त भन्दा पनि जे बिक्छ त्यही बिकाउने, देशको भविष्यका बारेमा खासै नसोच्ने, बिना अध्ययन संविधानमाथि प्रहार गरिहाल्ने जनताको भावना के छ त्यसमा नै खेल्न खोज्ने जस्तो पनि भयो भनेर कतिपय चिन्तकहरूले, विश्लेषकहरूले, आलोचकहरूले भनिरहेको अवस्था पनि छ. राजनीतिक दलहरूले केवल भोटलाई केन्द्रित गरेर जनताको भावनामा मात्र खेल्ने होइन कि सही के गलत के, मुलुकको भविष्य र मुलुकलाई फाइदा हुने विषयमा जनतालाई कसरी बुझाएर अगाडि बढाउने, राम्रोलाई राम्रो कसरी बुझाउने, नराम्रोलाई नराम्रो कसरी भन्ने भन्ने विषयलाई चिर्ने काम पनि राजनीतिक दलको हो. तर त्यतातिर नयाँ होस् या पुराना राजनीतिक दलले त्यति धेरै ध्यान दिएको देखिएन. भोट जेमा छ, जसरी बढी भोट आउँछ र सत्तामा कसरी पुग्न सकिन्छ भन्नेतिर नै राजनीतिक दलको ध्यान बढी गयो भनेर आलोचकहरूले विश्लेषकहरूले यसो भनिरहँदाखेरि अब यहाँले त लामो समय सुशासनको क्षेत्रमा काम पनि गर्नुभएको छ, त्यसै गरी यो परिस्थितिलाई राजनीतिक र सुशासनको हिसाबबाट कसरी विश्लेषण गरेर हेर्न सकिन्छ?
होइन, यो त यो सही कुरा हो. हेर्नुहोस्, उनीहरूले जनताको लागि काम गरेनन् अघि, यो धेरै मान्छे र एउटा पार्टी खोल्ने पनि सजिलो भयो क्या नेपालमा. यसो जसो त्यो त्यो प्रक्रिया नै सजिलो गराइदियो क्या. पार्टी खोल्ने त्यति सजिलो हुँदैन, यति यति जनसङ्ख्या यति चाहिने उनीहरूको चाहिने क्यान्डिडेट हुनुपर्छ मात्रै भनेर हुँदैन कि. उसको लागि ब्याकग्राउन्डहरू उसले के गरेको छ, उसको नीति नियम के छ, उद्देश्य के राखेर अगाडि बढेको छ, त्यो एउटा र अनि त्यो अलिकति अलि हेभी हुनुपर्छ, त्यसको लागि चाहिँ तपाईँले यति पैसा डिपोजिट गर्न सक्नुपर्छ भनेर अलिकति ठुलो रकम राखेर पनि उनीहरूलाई दुरुत्साहित गर्नुपर्ने हो कि। तर यो यस्तो भयो भने यहाँ जहिले पनि टर्म डिकाने हेरी जहिले पनि जाने मन लाग्यो भने पार्टी खोल्न सक्ने भन्ने कुराहरू भयो, त्यसले गर्दाखेरि पनि हो। अब अहिले जस्तो नयाँ पार्टी सन्ता पार्टीहरू आएछन्, यिनीहरू आएका छन्, तिनीहरूले हिजो एकैचोटि धेरै सिटहरू गरे, त्यो त त्यो अहिले विद्यमान पार्टीहरूले राम्रो काम गर्न नसकेको फ्रस्ट्रेसनको एउटा रिजल्ट पनि हो। नानी मैयाले पनि पञ्चायतमा जाने चुनाव जितेकी थिइन् नि त, किन भन्दाखेरि त्यो मान्छेमा यति चाहिँ फ्रस्ट्रेसन थियो कि, अनि त्यो फ्रस्ट्रेसनको रेप्लिकेसन हो त्यो जाने कि, त्यस्तो किसिमले हुन्छ हेर्नुहोस्। त्यस कारण कुनै अमुक समयमा एउटा पार्टीले धेरै सिट लिएर आएर उ भयो भनेको त्यसको पपुलारिटी त्यस्तै छ भनेर सधैँको लागि भन्न सकिँदैन। यो जज गर्ने कुराहरू के हो भने उसले आम नागरिकलाई कस्तो सर्भिस डेलिभरी गर्यो उसको समयमा, उसको पार्टीले, उसको सङ्गठन कस्तो छ, नेटवर्क थ्रु आउट द होल कन्ट्री उसले आफ्नो जाने विस्तार गर्न सकेको छ कि छैन।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
ल, मलाई यो अवसर दिनुभएकोमा म रेडियो नेपाललाई र तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन्छु, र सम्पूर्ण श्रोता वर्गलाई पनि मैले आफ्नो एउटा इन्डिपेन्डेन्ट ओपिनियन दिएको हो, मैले पनि बायस धारणा राखेको होइन, यसमा अन्यथा कसैले पनि नसम्झनु होला भनेर अनुरोध।
हुन्छ हुन्छ, आजको अन्तर संवादमा हामीले राजनीतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा केन्द्रित भएर विश्लेषक एवं सुशासनविद भीमदेव भट्टसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। हवस्त, नमस्कार।